यस स्टुडियो टाइम का प्रायोजक राष्ट्रिय वाणिज्य बैंक तपाईको आफ्नै बैंक।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परिहराइरहेका 4 जनाको खोजी कार्य जारी, मृतक 6 जनाको शव आफन्तको जिम्मा लगाइयो। भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकमा विद्युत खपत 3 गुणाले बढ़ेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क। र लेबनानसँग तनाव बढ़ेपछि इजरायलद्वारा 48 घण्टाका लागि संकटकालको घोषणा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। रामेछापको दोरम्बा सैलुङ गाउँपालिका 3 गैराती गएको पहिरोमा परि मृत्यु भएका 6 जनाको शव घटनास्थलमै परीक्षण गरी परिवारलाई बुझाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कौशल न्यौपानेका अनुसार घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने मृतकको शव परीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको हो। पहिरोमा बेपत्ता 4 जना नभेटिएकाले भोलि फेरि खोजी गरिने रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिनुभयो। पानी धेरै परेको र थप पहिरो जाने जोखिम भएकाले आजका लागि खोजी कार्य स्थगित गरिएको उहाँले जानकारी दिनुभयो। वरपरको बस्ती नै जोखिममा रहेकाले करिब 35 परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिनुभयो। पहिरोमा परि सैलुङ 3 की 30 वर्षीय चण्डिका श्रेष्ठ, उहाँका 18 महिने छोरा आयुष, सोहीओडाका क्रमशः 57 वर्षीय उर्मिला पहरी, 30 वर्षीय सन्दीप पहरी, 11 वर्षीय सन्तोष पहरी र 14 वर्षीय विज्ञान पहरीको मृत्यु भएको थियो। सोडाको लेक खर्कमा गैराती परेको अविरल वर्षाका कारण खसेको पहिरोले 3 घर बगाएको र 1 घर पुरिएको प्रहरीले जनाएको छ। पहिरोले वडा नम्बर 2 र 3 सिमानामा रहेको अँधेरी खोलाको पक्की पुल पनि बगाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले तस्करी र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धिकरण विभाग, सार्वजनिक खरिद अनुगमन कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र, राष्ट्रिय अनुसन्धान विभाग, नेपाल ट्रस्ट लगायतका कार्यालयलाई आज तस्करी, भ्रष्टाचार र राज्यको सम्पत्तिको दुरूपयोग नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्न निर्देशन दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज भएको वार्षिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति बैठकमा प्रधानमन्त्री ओलीले विगतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट 33 किलोसम्म सुन तस्करी भएका घटना स्मरण गराउँदै सम्बन्धित निकाय जिम्मेवार नहुँदा राज्यले ठूलो राजस्व गुमाएको र व्यतिथि हुर्किएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री ओलीले जनतालाई आशा र विश्वास दिने काम गर्न निर्देशन दिनुहुँदै आफ्नो प्रभावकारी औचित्य स्थापना गर्न नसक्ने हो भने जागिर खानका लागि मात्रै राज्यका निकायहरू खड़ा गरेर रहनुपर्छ भन्ने नरहेको बताउनुभयो। उहाँले अझ राम्रोसँग काम गरून् भनेर नै ती निकायहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मातहतमा ल्याइएको स्पष्ट पार्नुभयो। मुख्य सचिव लीलादेवी गर्तौलाले कमी कमजोरीको पहिचान गरी आगामी दिनमा प्रभावकारी रूपमा काम गर्नुपर्ने बताउनुभयो। आज लुम्बिनी बौद्ध विश्वविद्यालयको 16 सभा बैठकमा प्रधानमन्त्री ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताउनुभयो। विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। बैठकले आगामी मंगिरमा हुने तेस्रो दीक्षान्तका लागि 250 85 विद्यार्थीको ग्रेस लिस्टका साथै चालू आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको छ। राष्ट्रिय सभाको आजको बैठकले कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। सभामा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति माया प्रसाद शर्माले प्रस्तुत गर्नुभएको कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाहरूको स्थलगत अध्ययन अवलोकन तथा अनुगमन सम्बन्धी प्रतिवेदन 2081 स्वीकृत गरेको हो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुहुँदै गृहमन्त्री रमेश लेखकले भूकम्प पीड़ितहरूको यथार्थ विवरण संकलन गरी राहत एवं आवास निर्माणका लागि रकम उपलब्ध गराइएको बताउनुभयो। मनसुनजन्य विपदबाट मृत्यु तथा बेपत्ता भएकाहरूको परिवारलाई राहत वितरणको काम भइरहेको र थप राहत र पुनस्थापनाका लागि स्थानीय तहसँग छलफल भइरहेको पनि गृहमन्त्री लेखकले जानकारी दिनुभयो। प्रतिवेदनमाथिको छलफलमा सांसदहरूले भूकम्प पीड़ितहरूलाई संघीय सरकारले दिने राहत रकम स्थानीय सरकार मार्फत हस्तान्तरण गरी तत्काल र सहज रूपमा पीड़ितलाई उपलब्ध गराउनुपर्ने बताउनुभयो। यसअघि राष्ट्रिय सभाको आजको बैठकमा सांसदहरूले बाढ़ी पहिरो बस दुर्घटना जस्ता प्राकृतिक जोखिमबाट नागरिकलाई सुरक्षा प्रदान गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक भदौ 13 गते बिहिबार दिउँसो 1:15 बजे बस्नेछ। सार्वजनिक लेखा समितिमा नेपाल विद्युत प्राधिकरण र उद्योग व्यवसाय बीचको डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसूल बक्यौताबारे छलफल भएको छ। सिंहदरबारमा आज बसेको बैठकमा लोड सेडिङका बेला उद्योगहरूले खपत गरेको विद्युतको अतिरिक्त महसूल उठाउने बारे छलफल भएको हो। बैठकमा विद्युत प्राधिकरण विरूद्ध परेका उजुरीहरू के गर्ने भन्ने विषयमा सांसदहरूबीच सहमति जुट्न नसकेपछि बैठक बिना निष्कर्ष अन्त्य भयो। समितिका सभापति ऋषिकेश पोखरेलले बैठकमा महालेखा परीक्षकको कार्यालयले आफ्नो वार्षिक प्रतिवेदनमा बेरुजु देखाएको 21.88 अर्ब रूपियाँ विद्युत महसूल सम्बन्धी बक्यौता उठाउन निर्देशन दिने तथा विक्रम सम्बत 2076 सालमा सार्वजनिक लेखा समितिले गरेको सिफारिश किन कार्यान्वयन भएन भनी जवाफ माग गर्ने प्रस्ताव निर्णयका लागि पेश गर्नु भएको थियो। यस्तै सभापति पोखरेलले विद्युत नियमन आयोग, नेपाल विद्युत प्राधिकरण लगायतका निकायले हालसम्म महसूल उठाउनका लागि कानून अनुसारको दायित्व पूरा नगरेको बारे जवाफ माग गर्ने, सरकारले लेखा समितिसँग समन्वय नै नगरी लाल आयोगको प्रतिवेदन देखाएर उद्योग व्यवसायीहरूलाई विद्युत महसूल बक्यौ छुट दिने निर्णय गरेको बारे सरकारसँग सोधपूछ गर्ने र एकै मितिमा दुई फरक फरक आशयका निर्णय सहितको पत्र पठाएको बारे समेत सोधपूछ गर्नुपर्ने लगायतका प्रस्ताव गरेका तय गर्नुभएको थियो तर सांसदहरूले विद्युत महसूलको बक्यौता उठाउने बाहेक अन्य निर्णयहरू गर्न नहुने अडान लिएपछि सभापति पोखरेलले बैठक स्थगित भएको सूचना दिनुभयो। प्रतिनिधि सभा कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको आजको बैठकमा भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रालयबाट सम्पादन हुने कार्यक्रम कार्ययोजना लगायतका विषयमा जानकारी गराउनुभयो। बैठकमा सांसदहरूका प्रश्नहरूको जवाफ दिनुहुँदै मन्त्री अधिकारीले सरकारी जग्गाको चाकलाबन्दी गर्ने कि व्यक्तिगत जग्गालाई चाकलाबन्दी गर्ने भन्ने विषयमा समस्या रहेको भन्दै उपत्यका बाहिर जग्गा जमीन भएका व्यक्ति पनि काठमाडौँमा सुकुम्बासीका रूपमा रहने गरेको जानकारी गराउनुभयो। बैठकमा मन्त्री अधिकारीले भूमि ऐन 2076 अनुसार सुकुम्बासी समस्या समाधान गर्न समस्या रहेको बताउनुभयो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा पेट्रोलियम पदार्थमा मिसावट गरी प्रयोग गर्न सकिने इथानोलको उत्पादनका विषयमा छलफल भएको छ। समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले इथानोलको मिसावट गरी पेट्रोलियम पदार्थ प्रयोग गर्दा पेट्रोलियम पदार्थको आयात कम हुने हुँदा सरकारले जति सक्दो चाँडै प्रक्रिया अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। खेतीयोग्य जमीनमा किसानहरूबाटै मिसावट गर्न आवश्यक पर्ने इथानोल उत्पादन गर्न सकिने हुँदा नेपालमा रोजगारी वृद्धि र पेट्रोलियम पदार्थ आयात न्यून भए पनि पुग्ने बताउँदै सांसदहरूले तत्काल पाइलटका रूपमा उत्पादन शुरू गर्न सरकारसँग माग गर्नुभयो। बैठकमा वाणिज्य तथा आपूर्ति सचिव मधुसूदन बुर्लाकोटीले इथानोल उत्पादनका लागि कार्यविधि तयार भएको जानकारी दिनुभयो। वाणिज्य तथा आपूर्ति सचिव बुर्लाकोटीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारण जोखिमपूर्ण भएकाले अन्यत्र स्थानान्तरण गर्ने तयारी भइरहेको बैठकमा जानकारी दिनुभयो। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले दूध र उखु किसानका लागि भुक्तानी गर्न बाँकी रकम दशैं अगाडि नै भुक्तानी गरिसक्ने बताउनु भएको छ। मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले दुग्ध किसानलाई हिजोसम्ममा 33,57,00,000 भुक्तानी भइसकेको र बाँकी 1,27,00,00,000 रकम पनि छिट्टै किसानको हात हातमा पुर्याइने र यसको दीर्घकालीन समाधान गरिने बताउनुभयो। उखु किसानलाई भुक्तानी गर्नुपर्ने 1,30,00,00,000 रकम दशैं अघि नै उपलब्ध गराउन मन्त्रालयले गृह कार्य शुरू गरिसकेको मन्त्री अधिकारीले बताउनुभयो। उहाँले कृषि विधेयक, संक्रामक पशु रोग विधेयक, पशु कल्याण विधेयक तथा बिउ बिजन नियमावली अगाडि बढ़ाइने जानकारी दिनुभयो। कृषि लगानी दशकमा उत्पादन र उत्पादकत्व वृद्धि गर्न सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि, व्यावसायिक खेतीका लागि युवा जनशक्तिलाई आकर्षित गरिने मन्त्री अधिकारीले बताउनुभयो। मन्त्री अधिकारीले कोदो, फाबर, गहत, चिनो, कागुनो जस्ता रैथाने उत्पादनमा मही, पनीर जस्ता दुग्धजन्य उत्पादनलाई प्रोत्साहन गर्ने नीति सरकारले लिएको बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन हुने घोषणा गर्नुभएको छ। आज नेपाली कंग्रेस आपूर्ति तथा उपभोक्ता विभागले काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले उपभोक्ता अदालतले गरेका फैसलाले अहिलेको मिसावट, कृत्रिम अभाव, मूल्य समायोजनका विषयमा धेरै ठूलो प्रभाव पार्ने बताउनुभयो। उहाँले अनुगमनलाई प्रभावकारी बनाउने गरी उपभोक्ता अदालत गठन हुने उल्लेख गर्नुभयो। सरकारले अत्यावश्यक वस्तु अभाव हुन नदिने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क बनाउने सरकारको योजना रहेको बताउनु भएको छ। राष्ट्रिय शिक्षा दिवस 2081 मूल समारोह समितिको आज बसेको बैठकमा मन्त्री भट्टराईले शिक्षा सम्बन्धी ऐन कानूनको प्रभावकारी कार्यान्वयन र समयानुकूल परिमार्जन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रत्येक वर्ष असोज 2 गते राष्ट्रिय शिक्षा दिवस मनाउने गरिन्छ। नेपाल एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारीको टुंगो लगाउन केन्द्रीय कमिटिको पूर्ण बैठक आजदेखि शुरू भएको छ। मंगलबारसम्म जारी रहने बैठकमा वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, कोषाध्यक्ष सहित 18 पदाधिकारीलाई पूर्णता दिने र केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने लगायत केन्द्रीय संरचनाहरूको निर्माण र विविध विषयमा छलफल गरिने केन्द्रीय सदस्य सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। यसअघि बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले मनोनित 251 केन्द्रीय सदस्यलाई शपथ गराउनु भएको थियो। बाराबाट भारतको बाबरधाम गएको तीर्थयात्रीहरू सवार बस भारत बिहारको समस्तीपुर जिल्लामा दुर्घटना हुँदा 45 जना तीर्थयात्री घाइते भएका छन्। भारतको बिहार राज्यको समस्तीपुरमा गैराती भएको उक्त दुर्घटनामा बाराको बारागढ़ी गाउँपालिका वड़ा नम्बर 3 मूर्ति पलियाका 45 जना यात्री घाइते भएका जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं डीएसपी प्रकाश सापकोटाले बताउनुभयो। बसमा 47 तीर्थयात्री रहेकोमा 35 जना सामान्य र 10 जना अलि बढ़ी घाइते भएको सूचना भारतको समस्तीपुर प्रहरीबाट प्राप्त भएको डीएसपी सापकोटाले बताउनुभयो। दुर्घटनामा देवनारायण पण्डित, सुबोध शाह तेली र 9 वर्षीय बच्चालाई बढ़ी चोट लागेको भए पनि खतरामुक्त रहेको जानकारी भारतीय प्रहरीले दिएको डीएसपी सापकोटाले बताउनुभयो। बसलाई ट्रकले पछाडिबाट ठक्कर दिँदा उक्त दुर्घटना भएको भारतीय सुरक्षाकर्मीले जानकारी दिएको उहाँले बताउनुभयो। सबै तीर्थयात्री बिहारको देवघर अर्थात बाबाधाम तीर्थाटनका लागि गएका थिए। प्रहरी नायब उपरीक्षक सापकोटाले बस दुर्घटनामा परेका सबै बारागढ़ी गाउँपालिका वड़ा नम्बर 3 मूर्ति पलियाका रहेको बताउनुभयो। घाइतेको समस्तीपुरस्थित सदर अस्पताल र अन्य निजी क्लिनिकमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो। हिजो साँझ सुनकोशी नदीमा खसेर बेपत्ता भएको गाड़ी आज बिहान 2 बजे भेटिएको छ। खोटाङको हलेसीबाट भक्तपुर आउने क्रममा सिन्धुलीको गोलन्जोर गाउँपालिका 1 कुडुले स्थित मध्यपहाड़ी लोकमार्गबाट नदीमा खसेको हाइलक्स गाड़ी भेटिएको हो। सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो भावमा डुबेको गाड़ी स्काभेटरको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो। आज बिहान घटनास्थलमा पुग्नुभएका प्रहरी उपरीक्षक काफ्लेका अनुसार गाड़ी घटनास्थलबाट 50 मिटर तलबाट झिके पनि गाड़ीमा सवार चालक सहित 3 जना अझै बेपत्ता छन्। बेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका 32 वर्षीय अविन वके, 30 वर्षीय प्रणीत स्यागु र 37 वर्षीय बलराम घटुवा छन्। उनीहरूको खोजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरू खटिएका छन्। गाड़ीमा 4 जना सवार थिए, हाम फालेर बाँच्न सफल घाइते। भक्तपुरको जगातीका 27 वर्षीय सुशान्त कक्षपतिको सुनकोशी सामुदायिक अस्पताल खुरकोटमा उपचारपछि डिस्चार्ज भएको प्रहरीले जनाएको छ। नारायणगढ़ मुङलिङ सड़क अन्तर्गत भरतपुर महानगरपालिका 29 घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा 15 जना घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको बस दुर्घटना हुँदा 15 जना घाइते भएका र उनीहरू मध्ये 2 जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो। घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। भाद्र कृष्ण षष्ठीको दिन आज तराई मधेशका जिल्लामा विवाहित महिलाहरूले आफ्ना छोराको दीर्घायुको कामना गर्दै 3 छट्टी पर्व मनाएका छन्। आजका दिन बिहानै व्रतालु महिलाहरूले स्नान गरे कुश महुवा दही हल्दी र तिन्नी नाम गरेको चामलको पूजापाठ र भजन कीर्तन गरी 3 छट्टी पर्व मनाउने गर्दछन्। व्रतका बेला कुशसँगै देवीहरूको मन्दिरमा पूजा आजा गर्ने प्रचलन छ। कैलालीमा खेतीयोग्य जमीनमा सिंचाई सुविधा नपुग्दा उत्पादनमा असर परिरहेको छ भने पर्याप्त सिंचाईको अभावमा किसान चिन्तित बनेका छन्। कैलालीबाट संवाददाता ईश्वर साउदको रिपोर्ट।
कैलालीको जानकी गाउँपालिका 4 मुनुवाका किसान धेरै फलाउने आशामा हरेक वर्ष अन्नबाली लगाउँछन्, तर पर्याप्त मात्रामा सिंचाई सुविधा नहुँदा उत्पादन सोचे जस्तो भइरहेको छैन। स्थानीयवासी सविता कठरिया:
हाम्रो सिंचाई नै भएर यहाँ धानहरू गहुँहरू समस्यामा पर्छन्। टाइममा त्यो सिंचाई नभएपछि उत्पादन हुँदैन, त्यसैले हामीलाई सिंचाई आवश्यक जरुरी छ।
सविता मात्र होइन, दिलीप राउतलाई पनि सिंचाई सुविधा राम्रो भइदिए हुन्थ्यो भन्ने लाग्छ।
पानी अलिकति प्राप्त भइदिएको भए बेमौसमी तरकारीहरू पनि लगाउन सकिन्थ्यो। पानी नभएर अलिकति समस्या छ यतातिर लगाउनलाई। वैशाख जेठतिर पनि त्यो समयमा मकै खेती हुन्छ, पानी नभएर चाहिँ मकै लगाउन सकिन्न त्यति बेला।
संगीता चौधरीले पनि सिंचाईको अभावमा समस्या भोग्नु परेको छ। गाउँमा कुलो भए पनि वर्षातको समयमा समेत कुलोमा राम्रोसँग पानी आउँदैन, त्यसकारण अहिले पनि धानमा पानी पुगिरहेको छैन।
सिंचाई कुलो त छ यहाँ, तर हिउँदो महिनामा पानी हुन्न, आज भोलि पानी कम मात्रामा आउँछ, आज भोलि पनि धानमा पानी पुगिरहेको छैन।
पहिले आफ्नो गाउँ नजिकै कुलाको बाँध थियो, पानी आउँथ्यो, तर अहिले कुलोको बाँझ सारेर पहिलेको स्थानभन्दा अलि माथि लगेपछि पानीको समस्या बढेको बताउँदै हुनुहुन्छ अर्का किसान चेतराम चौधरी:
पहिला त हाम्रो यही थियो, पछि कुटा पक्की बन्दाखेरिमा अब यति चाहिँ क्षेत्रफल जग्गा चाहियो भन्ने चाहिँ भन्ने हुन् त्यति हाम्रो त्यति पुगेन, माथि चाहिँ हामी गरायौँ, माथि गराउँदाखेरिमा समस्या छ।
रानी जमरा कोलरिया सिंचाई आयोजनाले नहर बनाउँछु भन्दा किसानले भरोसा पनि गरे, तर 15 वर्षसम्म पनि नबनाउँदा सिंचाईको समस्या समाधानका लागि कुनै विकल्प नदेखेकाले समस्या आएको बताउनुहुन्छ बेलपुरका बडगर लौटन प्रसाद डंगोरा थारू:
पानी नचल्नको कारण हाम्रो यो बाँध पनि पूर्ण रूपले नबन्नको कारण हुन समस्या कहाँ छ हजुरको? यो पूर्ण रूपले इन्टेकहरू बाँधहरू बन्दीको भए राम्रोसँग सुधारमा ल्याइदिएको भए मूल कुलो अनि शाखा कुलो अनि इन्टेकहरू भइदिएको भए राम्रो हुन्थ्यो।
कैलालीमा 86,450 हेक्टर खेतीयोग्य जमिन मध्ये हालसम्म 76,000 हेक्टर अर्थात 87.9% क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको कृषि ज्ञान केन्द्र कैलालीको तथ्याङ्कमा देखिन्छ। सिंचाईको सुविधा किसानमा पुर्याउनका लागि विभिन्न सरकारी निकाय तथा गैर सरकारी निकायले सहकारी मार्फत किसानलाई सेवा दिइरहेको बिजवृद्धि कृषक सहकारी संस्था मुनुवाको भनाइ छ। उपाध्यक्ष विजय कुमार कठरिया:
सिंचाई अपुग हुने ठाउँमा यो सहकारीले ट्युबवेलहरू छन्, त्यो किसानहरूको कहाँ समस्या छ त्यहाँ सहकारीले जो होस् ट्युबवेलको व्यवस्था गरेर किसानहरूलाई सहयोग पुगाएकै छ।
कैलाली जिल्लामा सहकारी मार्फत सहयोग पाएका किसानले थोरै जमिनमा पनि राम्रो उत्पादन लिइरहेका छन्। ईश्वर साउद, रेडियो नेपाल, टिकापुर, कैलाली।
अब अन्तर्राष्ट्रिय समाचार। लेबनान संघको बढ़दो तनावका कारण इजरायलले आगामी 48 घण्टाका लागि संकटकाल घोषणा गरेको छ। लेबनानको हिजबुल्लाह समूहले उत्तरी इजरायलमा रहेका 11 सैन्य स्थललाई लक्षित गरी 320 भन्दा बढ़ी रकेट प्रहार गरेको छ। हिजबुल्लाहले गत महिना बेरूतमा एक वरिष्ठ कमाण्डरको हत्याको बदला लिन आइतबार इजरायल विरूद्ध 100 रकेट र ड्रोन प्रक्षेपण गरेको हो। इजरायली सेनाले लेबनानमा हिजबुल्लाहका लक्ष्य विरूद्ध व्यापक हमला गर्ने योजना थाहा पाएपछि हिजबुल्लाहले इजरायलमा रकेट हमला गरेको जनाइएको छ। इजरायली डिफेन्स फोर्सका प्रवक्ता रियर एडमिरल डेनियल हागारीले हिजबुल्लाहको आक्रमणको बदलामा इजरायलले दक्षिणी लेबनानमा रहेका लेबनानी नागरिकलाई आक्रमण हुन सक्ने भन्दै सावधानी अपनाउन आफ्ना नागरिकलाई सचेत गराएका छन्। यमनको तटमा आप्रवासीहरूको डुंगा पल्टिँदा कम्तीमा 13 जनाको मृत्यु भएको छ भने अन्य 14 जना बेपत्ता भएका छन्। जिबुटीबाट प्रस्थान गरेको डुंगामा 25 जना इथियोपियाली आप्रवासी र 2 यमनी नागरिक रहेको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएको छ।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बैंकिङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र अदालती कार्यवाहीलाई सरल व्यवस्थित र व्यावहारिक एवं प्रभावकारी बनाउन कानून संशोधन आवश्यक भएकोले सरकारले विधेयक ल्याएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आइतबारको बैठकमा बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक 2080 माथिको छलफलमा अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरूमा बैंकिङ कसुर र चेक अनादरका घटनाहरू बढ्दै गएकोले विधेयक छिटो पास गरेर अगाडि बढ़ाउनु आवश्यक भएको बताउनुभयो। मन्त्री पौडेलले बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुटा विवरण पेश गरी अन्य व्यक्तिलाई ठगी गरी खाने अवस्था बढ़िरहेकोले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र न्याय निर्क्योल गर्न सहज हुने गरी सरकारले विधेयक ल्याएको स्पष्ट पार्नुभयो। वीरगंजको सिर्सिया स्थित सुक्खा बन्दरगाह कार्यालयले चालू आर्थिक वर्षको साउन महिनामा 3.75 अर्ब राजस्व संकलन गरेको छ। भन्सार विभागले त्यस कार्यालयलाई चालू आर्थिक वर्षको साउनका लागि 4.73 करोड़ 31,45,000 राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको थियो। कार्यालयले सो अवधिमा लक्ष्यको 79.28% अर्थात 3.75 करोड़ 22,11,000 राजस्व संकलन गरेको जनाएको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले चालू आर्थिक वर्षको पहिलो महिनामा राजस्व संकलन उत्साहजनक भएको बताउनुभयो। मुलुकबाट विद्युत भार कटौती अन्त्य भई नियमित रूपमा विद्युत आपूर्ति हुन थालेपछि विद्युतीय ऊर्जा खपतमा उल्लेख्य रूपमा वृद्धि भएको छ। नेपाल विद्युत प्राधिकरणले 8 वर्षको अवधिमा विद्युत ऊर्जा खपत 3 गुणाले बढ़ेको जनाएको छ। आर्थिक वर्ष 2072-73 3.72 अर्ब युनिट ऊर्जा खपत भएकोमा गत आर्थिक वर्ष 2080-81 10.02 अर्ब युनिट खपत भएको छ। 8 वर्षको अवधिमा देशभित्रको विद्युत खपत 6.51 अर्ब युनिटले वृद्धि भएको छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी गारस्थतर्फ 4.31 अर्ब र औद्योगिक ग्राहकतर्फ 3.69 अर्ब युनिट विद्युत खपत भएको छ।
अब खेल समाचार अझै बमबाट।
घरेलु टोली नेपालले भूटानलाई हराउँदै साफ यु20 च्याम्पियनशीपको फाइनलमा स्थान पक्का गरेको छ। नेपाल सातदो बाटो स्थित एन्फा मैदानमा ट्राइब्रेकरमा 4-1 गोलको जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन सफल रह्यो। निर्धारित 20 मिनटको खेल 1-1 बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरमा भएको थियो। पहिलो हाफ गोलरहित बराबरी सकिएको थियो। दोस्रो हाफमा भूटानले जेसन दोर्जीको गोलमा अग्रता लियो, तर भूटान 10 खेलाडीमा झरी लगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्यो। ट्राइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भूटानका दिशन दोर्जीले गोल गरे। दोस्रो प्रहारमा अविनाश साङतानले गोल गर्दा जिम्मे नाङमेङले प्रहार जियारात शेखले बजाए। सेमन थापाले तेस्रो प्रहार गोल गर्दा उम्बेङ जिम्मेको प्रहार जियारतले नै बजाए। चौथो प्रहार जियारतले गोल गर्दै नेपाललाई फाइनल पुर्याए। 77 मिनटमा भूटानका किङजाङ तेन्जिङ दोस्रो पहिलो कार्ड खाँदै बाहिरिए। दोस्रो सेमी फाइनलमा सोमबार भारत र बंगलादेश खेल्नेछन्। फाइनल बुधबार 10 रंगशालामा हुनेछ। नेपाली भलिबलमा पहिलो पटक हुन लागेको महिला फ्रेन्चाइज लीगका लागि आयोजकले असोजको मिति तय गरेको छ। नेपाली भलिबलको इतिहासमै पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगिता एभरेस्ट महिला भलिबल लीग आगामी असोज 14-19 गतिसम्म हुने आयोजक इन्फिनिटी ड्रिम्स प्रालीले जनाएको छ। आयोजकका अनुसार प्रतियोगिताका खेलहरू त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कभर हलमा हुनेछन्। प्रतियोगिताका लागि आयोजकले यसअघि नै 6 फ्रेन्चाइज टीमको घोषणा गरिसकेको छ, जस अनुसार मधेस युनाइटेड, टीम काठमाडौँ, टीम चितवन, टीम ललितपुर, टीम गण्डकी र टीम कर्णालीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। सहभागी सबै छ टीमले आफ्ना मार्की खेलाड़ी पनि घोषणा गरिसकेका छन्। प्रतियोगिताका लागि सबै फ्रेन्चाइज टीमले तीन जनाका दलले विदेशी खेलाड़ी अनुमोदन गर्न पाउँछन्। तर अहिलेसम्म मधेस बाहेक अरू टीमले विदेशी खेलाड़ी अनुमोदन गरिसकेका छैनन्। मधेसले कजाकिस्तानकी स्पाइकर कालिनोभा एम्जिनिया र ट्युनिसकी स्ट्रा जेनादिनलाई अनुमोदन गरिसकेको छ।
अब मौसम आगामी 24 घण्टामा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 31.4 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 13.9 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, वर्षा 19 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.1 डिग्री सेल्सियस, न्यूनतम 26 डिग्री सेल्सियस, वर्षा 16.7 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 11.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रामेछापको दोरम्बा सैलुङमा पहिरोमा परि हराइरहेका चारजनाको खोजी जारी, मृतक छजनाको शव आफन्तको जिम्मा लगाइयो। भ्रष्टाचार र तस्करी नियन्त्रणमा प्रभावकारी काम गर्न सम्बन्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलुकमा विद्युत खपत तीन गुणाले बढ़ेको नेपाल विद्युत प्राधिकरणको तथ्याङ्क। र लेबनानसँग तनाव बढ़ेपछि इजरायलद्वारा 48 घण्टाका लागि संकटकालको घोषणा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।